پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر ویٹو میر اور انجینئر نیلسن لوبس. ہمارا یہ پروگرام پاکستان کے لیے ریڈیو پر میڈیم ویو 972 پر, جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ اردو voa.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر پائیں گے, جسے آپ کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے, شیئر بھی کر سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800 777 789, اور فیس بک پر سوال پوسٹ کرنے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/یاسمین جمیل voa اردو. تو لیجیے آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارا آج کا مہمان ہے امریکی اور دنیا بھر کے سماجی اور فلاحی اداروں اور نوجوان سماجی رہنماؤں کو مربوط کرنے والا ایک انٹرنیشنل ادارہ ایٹلس کور. یہ ادارہ ہر سال دنیا بھر سے نوجوان سماجی رہنماؤں کو یہاں امریکہ میں 1 سے 1.5 سال تک کسی فلاحی ادارے کے ساتھ کام کرنے کا بندوبست کرتا ہے, تاکہ وہ سوشل سیکٹر میں کام کرنے کے جدید طریقوں کی مدد سے اپنی صلاحیتوں کو بہتر بنائیں اور اپنے اپنے ملکوں میں واپس جا کر بہتر طور پر سماجی خدمات ادا کرنے کے ساتھ ساتھ اپنی زندگیوں کو بھی بہتر طور پر گزار سکیں. اس ادارے کی نمائندگی کر رہی ہیں ادارے کے ایک ٹریننگ مینیجر ایٹلس فیلو اور سماجی خدمت کے جذبے سے سرشار ایک پاکستانی نوجوان یونس چودھری, جو ادارے کے ساتھ ایک فیلوشپ مکمل کر کے پاکستان واپس جا رہی ہیں. یونس چودھری پاکستان میں سماجی آگہی اور آرٹ سے متعلق ایک فلاحی ادارے سماج کے کو فاؤنڈر ہیں, جو کمیونیکیشن میڈیا کے ذریعے سماجی مسائل کی نشاندہی کر کے پاکستان کے سوشل سیکٹر کی خدمت کر رہا ہے. ہمارے مہمان یونس چودھری پاکستان میں سماجی مسائل کو پرفارمنگ آرٹس کے ذریعے اجاگر کرنے کے لیے پسماندہ علاقوں کے بچوں اور نوجوانوں کو تربیت دینے والے ایک اسٹریٹ تھیٹر گروپ لال تھیٹر کے بانی اور ڈائریکٹر بھی ہیں, جبکہ وہ پاکستان میں سماجی تبدیلی کی ایک ثقافتی تحریک لال کلچرل موومنٹ کا بھی حصہ ہیں, جس میں بینڈ, فلم, سوشل میڈیا, پوئٹری, یوتھ گروپ اور تھیٹر شامل ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/یاسمین جمیل voa اردو. ہمارے مہمان یونس چودھری اس وقت موجود ہیں واشنگٹن ڈی سی سے ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم یونس چودھری صاحب.
جی وعلیکم السلام یاسمین, کیسی ہیں؟
میں ٹھیک ہوں, اور آپ کا بہت شکریہ کہ آپ نے ہمارے پروگرام ہر دم رواں ہے زندگی کے سننے والوں کے لیے اپنے قیمتی وقت میں سے کچھ وقت نکالا. تو کچھ بتائیے ہمارے سننے والوں کو ایٹلس کور کے بارے میں, کہ سماجی اداروں اور سماجی رہنماؤں کا یہ نیٹ ورک ادارہ کب سے قائم ہے یہاں امریکہ میں, اور کیسے یہ دنیا بھر کے ابھرتے ہوئے سماجی رہنماؤں کو یہاں امریکہ بلا کر سماجی خدمت کے جدید طریقوں سے روشناس کراتا ہے؟
جی, ایٹلس کور کے جو بانی ہیں وہ اسکاٹ بیل ہے. یہ انہوں نے 2006 میں اس کو شروع کیا. اس کی بڑی مزے کی جو ہے وہ تاریخ ہے. وہ یہ پہلے کام کرتے تھے اسٹیٹ ڈپارٹمنٹ میں, یہ ڈپلومیٹ تھے, تو یہ مختلف یہ کہتے ہیں ممالک کے اندر انہوں نے سروس کی. تو انڈیا میں یہ سرو کر رہے تھے, اس کے بعد یہ کولمبیا گئے, تو وہاں پہ یہ کام کر رہے تھے اینٹی ٹریفکنگ کے اندر. تو جو ہیومن ٹریفکنگ ہے نا, جو انسانوں کو یہ کہتے ہیں غلام بنا کے ایکسپورٹ کرتے ہیں, ان کے خلاف جو ہے وہ ان کی مشن کے حوالے سے جو ہے یہ کام کر رہے تھے. تو انہوں نے یہ نوٹ کیا, اور کافی لوکل این جی او سیکٹر کے لوگوں کے ساتھ انڈیا میں بھی اور کولمبیا میں بھی انہوں نے کام کیا. وہاں پہ انہوں نے یہ دیکھا کہ جو سارے کے سارے جو کرمینلز ہیں ان کا نیٹ ورک بڑا اسٹرانگ ہے, ٹھیک ہے نا. وہ ایسا نیٹ ورک ہے جو کہ जिसकी कोई जिसका कोई बॉर्डर नहीं है, कोई बाउंड्री नहीं है, उसने सोचा कि अच्छे लोग जो हीरो हैं, जो दुनिया के अंदर अच्छा काम कर रहे हैं, उनका नेटवर्क क्यों नहीं होना चाहिए। वहां से ये एटलस कोर का जो है ना आइडिया उन्होंने स्टार्ट किया। और पहले जो एटलस कोर की शुरुआत है ये कोलंबिया के अंदर हुई।
अच्छा।
तो शुरू शुरू में ये अमेरिका में नहीं इन्होंने स्टार्ट किया, क्योंकि इनकी पोस्टिंग हुई थी कोलंबिया के अंदर, तो वहां पे इन्होंने स्टार्ट किया। अभी भी वहां पे ऑफिस है, तो पहला ऑफिस वहां पे शुरू किया। तो वहां पे इन्होंने ये किया कि अमेरिका से लोग लेके गए, जो कोलंबिया के मुख्तलिफ एनजीओ दारों के अंदर उन्होंने अपनी सर्विस की एक साल की।
अच्छा।
शुरुआत वहां से हुई, फिर ये वापस आ गए, उन्होंने अपने स्टेट डिपार्टमेंट की जॉब छोड़ दी, उसको फुल टाइम इस आइडिया के साथ वो आगे चलना शुरू हो गए। और फिर वॉशिंगटन डीसी में इन्होंने इसको स्टार्ट किया एज ए नॉन प्रॉफिट। और फिर जो पहली क्लास के लोग थे वो इंडिया से आए और क्या कहते हैं कोलंबिया से आए, तो वहां पे क्योंकि उन्होंने काम किया हुआ था इन्हीं सेक्टर के लोगों के साथ, तो उनका नेटवर्क था, तो वहां से क्या नाम है लोग आना शुरू हुए। और जैसे ऐसे बढ़ता गया तो और भी मुल्क इसमें शामिल होना शुरू हो गया।
तो इस वक्त दुनिया के कितने मुल्क इसमें शामिल हैं और कितने मुल्कों से लोग आते हैं फलाही इदारों के इस एटलस कोर में?
टोटल जो हमारा इस वक्त अभी स्ट्रेंथ है ना, हमारे फेलोज जो एक्टिवली सर्विस भी कर रहे हैं और उसके अलावा जो सर्विस करके चले गए हैं, वो टोटल 300 है और 2006 से लेके अब तक।
अच्छा।
और इसमें टोटल 70 ममालिक जो है ना अब तक रिप्रेजेंट हो चुके हैं, इसमें पाकिस्तान भी है और भी काफी मुल्क है।
अच्छा, तो ये बताइए कि किस तरह इस इदारे का तरीका क्या होता है, किस तरह ये क्या कहते हैं कनेक्ट करते हैं, किस तरह ये बुलाते हैं, क्या तरीका होता है इसमें शिरकत का, अगर दुनिया से कोई नौजवान समाजी रहनुमा इससे इस्तफादा करना चाहे तो?
तो शुरू शुरू में तो जैसे कि मैंने कहा कि इनका नेटवर्क छोटा था, तो इन्होंने स्टार्ट किया तो इंडिया से और कोलंबिया से, जहाँ पे इनके ऑलरेडी लोगों से जो है ना ऑन द ग्राउंड इनका वहाँ पे वास्ता था, तो उन्हीं को उन्होंने फिर बोला और वहीं से लोगों को रिकमेंडेशन दे के बुलाई वर्ड ऑफ माउथ के थ्रू, मतलब लोगों की रिकमेंड पर्सनल रेफरेंसेस के थ्रू लोग आना शुरू हुए। जैसे जैसे प्रोग्राम बढ़ता गया और ममालिक शामिल हुए, तो फिर वहाँ पे फेलोज भी नॉमिनेट करते हैं लोगों को, जिस तरह अब मैं जाके सर्व कर रहा हूँ, मुझे लगता है कोई मेरे थ्रू कुछ जानने वाला है वो नॉमिनेट करने वाला एक अलहदा है। फिर हमारा नॉमिनेटर नेटवर्क है बहुत बड़ा हर मुल्क के अंदर, वो अब हमारी हाल ही के अंदर स्टेट डिपार्टमेंट के साथ हमारी एक पार्टनरशिप भी शुरू हुई, जिसके बतौर स्टेट डिपार्टमेंट के जितने भी मिशन हैं पूरी दुनिया के अंदर वो भी लोगों को रिकमेंड करेंगे, हमारी एप्लीकेशन क्या नाम है बढ़ेंगी उसके जरिए। लेकिन ज्यादातर जो है ये स्टेट डिपार्टमेंट नेटवर्क वर्ड ऑफ माउथ और मुख्तलिफ और तरीकों से जो है ना, या फेलोज या अलुमनाई इसको रिकमेंड करते हैं लोगों को कि अच्छा तुम अच्छे फिट हो गए तुम अप्लाई करो, तो इस तरह करके लोगों तक बात इसकी पहुंचती है।
लेकिन इनफरादी तौर पर लोग नहीं इसमें अप्लाई कर सकते?
कर सकते हैं, बिल्कुल कर सकते हैं, इनफरादी तौर पर कर सकते हैं। और एप्लीकेशन हमारी ओपन है, हर साल इसमें 8,000 लोग अप्लाई करते हैं।
अच्छा,
सिर्फ और सिर्फ 70 लोग सेलेक्ट होते हैं, बहुत कम्पिटिटिव है।
वाह, 8,000 लोग पूरी दुनिया से अप्लाई करते हैं, जिसमें इनफरादी तौर पर भी और जिसमें इदारों के नॉमिनेटेड लोग भी होते हैं।
बिल्कुल, दोनों ओपन है और सबके लिए, मतलब इसमें ये जो है ये ओपन है कि अगर आपके पास मिनिमम रिक्वायरमेंट्स हैं, अगर आप उसको मीट करते हैं तो आप अप्लाई करें।
तो क्या रिक्वायरमेंट्स हैं इसकी बेसिकली?
अच्छा, इसकी रिक्वायरमेंट्स ये हैं कि आप कम से कम 2 साल का आपका एक्सपीरियंस होना चाहिए सोशल वर्क में, या नॉन प्रॉफिट सेक्टर या एनजीओ सेक्टर के अंदर आपका 2 साल का कम से कम काम होना चाहिए।
अच्छा।
वो उसके अंदर वॉलंटियर वर्क भी काउंट हो जाता है, तो अगर आप फुल टाइम किसी नॉन प्रॉफिट के लिए नहीं है और आप वॉलंटियर कर रहे हैं कहीं पे या कर रही हैं, वो भी इसमें काउंट हो जाता है। और हमारी एज लिमिट जो है वो 23 साल से लेकर 35 साल तक है, इस एज लिमिट के अंदर अगर आप हैं तो आप अप्लाई कर सकते हैं। तो ये बेसिक मिनिमम क्राइटेरिया है। फिर दूसरा क्राइटेरिया ये है कि आपकी अंग्रेजी जुबान के ऊपर जो है ना थोड़ी सी आपका जो है वो अच्छा प्रोफेशनसी होनी चाहिए, आपको अच्छी अच्छा बोलना और कम्युनिकेट करना आना चाहिए, क्योंकि अगर आप अमेरिका में सर्व कर रहे हैं तो यहाँ पे तो बहुत जरूरी है कि आप अंग्रेजी के अंदर एक दूसरे से क्या नाम है आप रास्ता कर सकें, तो उसके लिए इंग्लिश प्रोफेशनसी एक टेस्ट होता है जो आपको हमारे एप्लीकेशन सिस्टम के थ्रू देना पड़ता है। फिर जाके आपका इंटरव्यू होता है, इंटरव्यू के अंदर फिर हम वेरीफाई करते हैं कि एप्लीकेंट ने जो जो अपनी एप्लीकेशन में लिखा वो सच है या नहीं है, और फिर रेफरेंस लेटर्स भी हम देखते हैं कि इदारों के और हमारे एम्प्लॉयर्स के उनको भी हम फॉलो अप करते हैं। फिर जाके हम मैच करते हैं, अगर एक एप्लीकेंट ये सारे स्टेजेस को क्लियर कर जाता है फिर हम जाके उनको मैच करते हैं इदारों से जो उनकी स्किल सेट के साथ मिलते जुलते हों, ताकि उनका अच्छा एक एक्सपीरियंस बने, और क्या नाम है दोनों साइडों से, चाहे वो होस्ट ऑर्गेनाइजेशन है जहाँ पे वो सर्विस करेगा یا پھر فیلو ہے, دونوں کا ایکسپیرینس اچھا ہو.
تو یہ ادارے سارے امریکہ میں ہی ہوتے ہیں؟
جی.
وہ 70 لوگ جو ہیں وہ آئیں گے اور وہ اپنے اپنے اداروں کے ساتھ منسلک ہو جائیں گے.
بالکل.
تو اس دوران پھر ان کو کیا کیا سہولیات ملتی ہیں یہاں پر؟
تو جب فیلو آتے ہیں تو اگر تو سلیکٹ ہو جاتا ہے فیلو, اور پھر یہاں پہ آ کے جب وہ اپنے ادارے کے ساتھ سروس کرتا ہے, اور یہ صرف ڈی سی کے, واشنگٹن ڈی سی میں ہمارا میجر زیادہ تر فیلوز ہیں, کیونکہ یہاں پہ سارے کے سارے جتنے بھی یہاں کے انٹرنیشنل این جی او ہیں یا لوکل این جی او, ان کے ہیڈ کوارٹرز یہاں پہ ہیں, زیادہ تر فیلوز یہاں پہ آتے ہیں. لیکن پھر ہمارے فیلوز باقی شہروں میں بھی ہوتے ہیں, جس میں شکاگو ہے, نیو یارک ہے, سین فرانسسکو ہے, اور پھر چھوٹے شہروں میں بھی ہیں جس میں گرینڈ ریپڈس, مشیگن ہے, کنیٹ, اور اوہایو کے اندر ڈیموئن جو ہے میرے خیال میں آیووا میں ہے, لیکن کون نہیں پتا, لیکن وہاں پہ بھی ہمارے فیلوز سرو کر رہے ہیں, کنیٹیکٹ میں بھی سرو کر رہے ہیں, اور یہ منیسوٹا جیسے کیا نام ہے ٹھنڈے علاقوں میں بھی سروس کر رہے ہیں. تو وہ ڈیپینڈ کرتا ہے کہ کون سی نان پروفٹ ہے اور ہمارا وہاں پہ کتنا وائڈ نیٹورک ہے. تو آہستہ آہستہ ہم نئے شہروں کو بھی اس میں ایڈ کر رہے ہیں.
اچھا, سہولیات پھر ان کو کیا دیتے ہیں؟
سہولیات اس میں یہ ہے کہ کیونکہ یہ سروس ہے ایک سال کی, تو
ایک سے ڈیڑھ سال تک,
ہاں یہ سروس ہے, کیونکہ فیلو جو ہے اپنا گھر بار چھوڑ کے اپنے فیملی کو, کئی لوگوں کی شادی بھی ہوئی ہوتی ہے تو اپنے بیوی بچوں کو پیچھے وہ ایک سال کے لیے چھوڑ کے یہاں پہ کچھ سیکھنے آتے ہیں. تو اس کے برعکس جو ہے ان کو ایک لیونگ اسٹائپنڈ ملتا ہے. ہم راؤنڈ ٹرپ فلائٹ کور کرتے ہیں فیلو کی, اور کیا کہتے ہیں لیونگ اسٹائپنڈ دیتے ہیں مہینے کے حساب سے, جو کہ اتنا ہوتا ہے کہ آپ اس میں گزارا کر سکیں, اپنا رینٹ دے دیں, کھانے پینے کا خرچہ نکال لیں, اور کیا ہمیں پبلک ٹرانسپورٹیشن کا, روز دفتر آنے جانے کا جو خرچہ ہے وہ آپ نکال لیں. یہ بیئر منیمم ہوتا ہے لیونگ اسٹائپنڈ, ہم اس کو اس لیے کہتے ہیں کیونکہ جو یہ پوزیشن ایک فیلو فل کرتا ہے وہ دراصل پوزیشن وہ ہوتی ہے جو یہاں پہ یو ایس کے اندر اگر یہاں کا کوئی شہری ہے وہ فل ٹائم پوزیشن یہاں پہ فل کرے گا, اور اس کو پھر یہاں پہ اس حساب سے جو ہے اس کی سیلری بھی اس حساب سے ہوگی. لیکن فیلو سیلری نہیں کماتا, وہ فل ٹائم کام کرتا ہے, اور کیا نام ہے, کیونکہ اس کو ایز اے سروس دیکھتا ہے کہ میں نے یہاں پہ آ کے اس ادارے کے اندر سرو کرنا ہے. اور اس کے اندر پھر مزید سہولت یہ ہے کہ ہم ایک تو وہ فیلو جو ہوتا ہے اپنے ادارے سے بھی کچھ نہ کچھ سیکھ رہا ہوتا ہے, ٹھیک ہے, کئی فیلوز ایسے ہیں جنہوں نے اپنے اداروں کے ساتھ ایک رابطہ قائم رکھا ہے اور ان کی اپنے ملک کے اندر جا کے برانچ کھولی ہے, کئی فیلوز اس طرح. اچھا, اس کے علاوہ جو ہمارا ایک پروگرام ہے جو میں رن کر رہا ہوں, اس کا نام ہے گلوبل لیڈرشپ لیب, وہ نان پروفٹ مینجمنٹ کی ٹریننگ دیتا ہے. تو اس کے علاوہ فیلوز کو ٹریننگ بھی ملتی ہے, اور آپس میں ایک نیٹورک بھی بنتا ہے آپ پوری دنیا کے لوگوں کے ساتھ.
اچھا, تو ٹریننگ کی کیا خاص بات ہوتی ہے, کیا سکھاتے ہیں جو ایٹلس کور خود دیتا ہے, علاوہ اس کے کہ جو اداروں سے وہ سیکھ رہا ہے جہاں وہ آیا ہے؟
اچھا, تو ہماری ٹریننگ کے کافی پہلو ہیں. جو ٹوٹل ہمارا جو پروگرام ہے جو ہمارا ٹریننگ پروگرام, اس کو ہم کہتے ہیں گلوبل لیڈرشپ لیب, اور لیب اس لیے کیونکہ ایکسپیریمنٹل, ہم اس میں مزید چیزوں کا اضافہ کرتے رہتے ہیں. تو جب ایک ہماری سال میں 3 کلاسز آتی ہیں, ہر 4 مہینے بعد ایک نئی کلاس آتی ہے. ابھی ہماری حال ہی میں جو بلکہ جنوری کے اندر ہماری 17th کلاس آئی ہے, تو ابھی مئی کے اندر ہماری ایک اور نئی کلاس آئے گی. تو جب کلاس آتی ہے نئے فیلوز کی, ابھی 24 لوگ آئے ہیں, اس میں سے 3 پاکستانی بھی تھے, تو ان کے پہلے ہفتے کے اندر جیسے وہ یہاں پہ سیٹل ہو جاتے ہیں, تو پہلے ہفتے کے اندر ان کے ہم ایک پورا کا پورا پروگرام کرتے ہیں, اس کو کہتے ہیں اورینٹیشن. اورینٹیشن کے اندر ہم مختلف پہلوؤں کے اوپر بات کرتے ہیں. ایٹلس کور پہلا دن سارا کا سارا اس میں, ایٹلس کور کیا ہے, اس کا کلچر کیا ہے, ہماری ویژن کیا ہے, ہمارا نظریہ کیا ہے, ہم کرنے آگے جاتے ہیں, تو وہ سارا کا سارا وہ ہوتا ہے. دوسرے دن ہم فوکس کرتے ہیں امریکی کلچر کے اوپر کہ امریکی کلچر کیا ہے, کلچرل شاکس کیا ہوتے ہیں, کیسے یہاں پہ آپ جو ہیں سیٹل ہو سکتے ہیں, لوگوں کے ساتھ اپنے کلچر کو بھی ریپرزینٹ کر سکتے ہیں اور لوگوں کے کلچر کو بھی سمجھ سکتے ہیں. اس کے اوپر ایک پورا ہم نے دن جو ہے وہ ڈیووٹ کیا ہوا ہے. پھر مزید ٹریننگ یہ ہوتی ہے پروفیشنل کمیونیکیشن کیسے کرنی ہے. یہاں پہ جب آپ لوگوں کے ساتھ ای میل کے اوپر رابطہ کرتے ہیں یا مختلف نیٹورکنگ ایونٹس کے اوپر لوگوں سے ملاقات کرتے ہیں, وہاں پہ آپ نے آپ کو کس طرح آپ نے متعارف کرانا ہے, ریپرزینٹ کرنا ہے, وہ ہوتا ہے. اور پھر ہوسٹ آرگنائزیشن جہاں پہ فیلو جا کے سروس کرے گا, اس کے اوپر بھی ہم بات کرتے ہیں کہ کس طرح آپ نے اپنے سال کی سروس کو سکسیزفل بنانا ہے اور کیا اس کے پہلو ہیں. تو یہ اورینٹیشن ایک ٹریننگ کا ایک حصہ ہے. دوسرا حصہ یہ ہے جو اس سے اگلے ہفتے جب فیلوز آتے ہیں تو ہم ٹریننگ ان پرسن ٹریننگ کرتے ہیں. جتنے بھی فیلو ہوتے ہیں, ایک نئی کلاس تو آئی ہے, سارے کے سارے فیلوز پورے یو ایس سے یہاں پہ واشنگٹن ڈی سی آتے ہیں, اور 4 دن کی اس سے اگلے ہفتے ہم ٹریننگ کرتے ہیں, اس کو ہم امرجن کہتے ہیں. اب امرجن جو ہوتی ہے وہ ہر فیلو جو ہے ہر 4 مہینے بعد آ کے اٹینڈ کرتا ہے, اور اس کے اوپر مختلف نان پروفٹ मैनेजमेंट की थीम्स के ऊपर टच करते हैं. प्रोजेक्ट मैनेजमेंट का कोर्स हमारा है, वो हम फेलोज को वो सलाहियत देते हैं. फंड रेजिंग एक स्किल है, उसको उसमें ग्रांट मैनेजमेंट आ जाती है, स्ट्रेटजी आ जाती है, रिलेशनशिप मैनेजमेंट आती है, वो एक हम उसके स्किल से मुतारफ कराते हैं. मार्केटिंग और कम्युनिकेशन और पब्लिक स्पीकिंग का भी हमारा फोकस होता है उसके अंदर. और फिर लीडरशिप क्या होती है, रहनुमाई क्या होती है, आप कहाँ से लीड कर सकते हैं, किस पोजिशन में लीड कर सकते हैं, तो आपकी एथिकल वैल्यूज क्या है बतौर फेलो, बतौर लीडर, वो एक और थीम है जो हम टच करते हैं. और फिर सोशल एंटरप्रेन्योरशिप और सोशल इनोवेशन के ऊपर भी हम ट्रेनिंग देते हैं.
बात करते
तो ये इन पर्सन ट्रेनिंग है. उसके अलावा ये जो 4 महीने में होती है हर नई क्लास के साथ, हम ये सारा का सारा पैकेज करते हैं. उसके अलावा फेलोज जो हैं हर महीने वेबिनार भी करते हैं ताकि एक वर्चुअल लर्निंग भी हो, तो वो अपने इशू एरियाज के ऊपर काम कर रहे हों या फिर अपने उन्होंने होम कंट्री में कोई प्रोजेक्ट किया हो या अपनी होस्ट ऑर्गेनाइजेशन पे जो काम कर रहे हैं उसको रिप्रेजेंट करते हैं फेलोज को और एलुमनाई के लिए, ताकि उससे एक दूसरे से सीख सकें और उससे गुफ्तगू हो सके और उस पर कोलैबोरेट कर सकें. तो ये मुख्तलिफ पहलू हैं हमारी ट्रेनिंग्स के. इसमें हमारा एक बिजनेस लर्निंग प्लेटफॉर्म भी है जिसके ऊपर कोर्सेज हैं बहुत से नॉन प्रॉफिट मैनेजमेंट के जो कि कॉम्प्लीमेंट करते हैं इन पर्सन लर्निंग को. तो अच्छा। ये मुख्तलिफ सहूलियात हैं जो फेलोज को हम
मिलती हैं और आप उसमें एज मैनेजर भी काम कर रहे हैं, आप भी उनको ट्रेनिंग दे रहे हैं, तो आपकी सिलेक्शन कैसे हुई?
मेरी सिलेक्शन भी, मैं भी फेलो हूँ, तो जिस तरह एटलस को और बाकी फेलोज को प्लेस करता है और इदारों के अंदर एटलस को खुद भी 2 फेलोज को होस्ट करता है, एक कम्युनिकेशन के रोल के लिए और एक क्या कहते हैं ट्रेनिंग के हवाले से. तो मुझे इन्होंने रिक्रूट इस तरह किया कि मैंने भी अप्लाई किया था और मेरा इनसे तारुफ हुआ था इस तरह कि मैं पहले अटलांटिक काउंसिल है यहाँ पे थिंक टैंक उनका प्रोग्राम है इमर्जिंग लीडर्स ऑफ मार्केट, उसके लिए मैं सेलेक्ट हुआ था, उनके पहले बैच में था. तो उन्होंने इनके साथ एक पार्टनरशिप वर्कआउट कर रहे थे, तो उन्होंने फिर हमारे फेलो नेटवर्क के अंदर भी इस एप्लीकेशन को फॉरवर्ड किया. जब हमें पता चला तो मैंने अप्लाई किया, तो लेकिन मैंने डिफर कर दिया 2 साइकिल्स तक, मैं था नहीं उसके अंदर. तो मैं जर्मनी में था जब मैं एक फेलोशिप वहां पे कर रहा था, तो मुझे इनकी तरफ से कॉल आई और इन्होंने कहा कि आप अवेलेबल हैं. तो उस टाइम पे मेरे लिए वो वर्कआउट हो गया. तो फिर क्या कहते हैं,
तो उसके बाद फिर आपको दूसरी दफा जब आपने अप्लाई किया तो आप इसमें सिलेक्ट हो गए और अब आप यहाँ इनके ट्रेनर के तौर पर ट्रेनिंग देने के बाद एटलस कोर में आप पाकिस्तान वापस जा रहे हैं. अपना अपने पूरा आपने ट्रेनर मुकम्मल कर लिया. कितने साल का था?
हमारा रेगुलर जो प्रोग्राम है वो 12 महीने का होता है, लेकिन हमारा 6 महीने का भी एक प्रोग्राम है जो थिंक टैंक लिंक्स फेलोशिप है.
अच्छा.
और मैंने यहाँ पे टोटल 13 महीने की सर्विस की है.
अच्छा.
क्योंकि एक महीना मैंने एक्सटेंड कर लिया, लेकिन हमारे पास होता है ऑप्शन एक्सटेंड करने का 12 से 18 महीने.
बेहद शुक्रिया यूनुस चौधरी साहब. हमारी गुफ्तगू अभी जारी है, लेकिन हमारे प्रोड्यूसर वीटो मीर कह रहे हैं कि एक ब्रेक का वक्त हो गया है, तो पहले एक ब्रेक. वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारा आज का मेहमान है अमरीकी और दुनिया भर के समाजी और फलाही इदारों और नौजवान समाजी रहनुमाओं को मरबूत करने वाला एक इंटरनेशनल इदारा एटलस कोर. ये इदारा हर साल दुनिया भर से नौजवान समाजी रहनुमाओं को यहाँ अमरीका में 1 से 1.5 साल तक किसी फलाही इदारे के साथ काम करने का बंदोबस्त करता है, ताकि वो सोशल सेक्टर में काम करने के जदीद तरीकों की मदद से अपनी सलाहियतों को बेहतर बनाएं और अपने अपने मुल्कों में वापस जाकर बेहतर तौर पर समाजी खिदमात अदा करने के साथ साथ अपनी जिंदगियों को भी बेहतर तौर पर गुजार सके. इस इदारे की नुमाइंदगी कर रहे हैं इदारे के एक ट्रेनिंग मैनेजर एटलस फेलो और समाजी खिदमत के जज्बे से सरशार एक पाकिस्तानी नौजवान यूनुस चौधरी, जो इदारे के साथ एक फेलोशिप मुकम्मल करके पाकिस्तान वापस जा रही हैं. हमारे मेहमान यूनुस चौधरी इस वक्त मौजूद हैं वॉशिंगटन DC से टेलीफोन पर हमारे साथ. जी यूनुस चौधरी साहब, कुछ सक्सेस स्टोरीज इस इदारे की, एटलस कोर की, जिससे ये पता लगे कि जो लोग यहाँ से तरबियत लेकर जाते हैं उनकी जिंदगी में कितनी मुस्बत तब्दीली आती है और वो कैसे दूसरों की जिंदगियों में या दूसरे फलाही इदारों के जो उनके अपने मुल्क में हैं उनकी जिंदगियों को बेहतर बनाने में, उनके परफॉर्मेंस को बेहतर बनाने में कामयाबी से आगे चली.
जी जरूर. तो मैं शुरू करूंगा, पहले हमारा जो सबसे पहली बैच का हमारा जो फेलो था सर्गियो नाम था उसका, वो कोलम्बिया से था. तो जब वो यहाँ से फिनिश करके गया अपनी फेलोशिप, तो उसको कुछ अरसे बाद ही वहाँ के जो सदर हैं उन्होंने एज एन एडवाइजर हायर कर लिया ऑन सोशल एंटरप्रेन्योरशिप, और वो सारे यूथ प्रोग्राम्स को वो लीड कर रहे हैं, क्या कहते हैं, बड़ी एक नेशनल सतह के ऊपर. वो बड़े एक कामयाब लीडरशिप पोजीशन पे है. इसी तरह एक हमारे फेलो है मोहम्मद, वो उन्होंने बहुत बड़ा एक इदारा है, सूजन जी कोमन फॉर द क्योर, इंटरनेशनल नॉन प्रॉफिट है, तो उनके लिए उसने सर्विस की. तो
कहाँ है वो इदारा?
ये वॉशिंगटन डीसी में है.
अच्छा.
और पूरे पूरे पूरी दुनिया में इसकी प्रेजेंस है. तो मोहम्मद जो है वो सूडान से था, तो उसने इनके लिए सर्विस की और वो उनको इतना पसंद आया. वो बल्कि डॉक्टर था तो, और हेल्थ के प्रोग्राम्स पे काम करता था, उसको ये समझ नहीं आती थी कि पता नहीं लोग यहाँ पे प्रोग्राम कैसे डिजाइन करते हैं, क्योंकि वो ग्रास रूट पे था और ये लोग क्या नाम है यहाँ पे पॉलिसी लेवल पे थे. तो जब वो आया यहाँ पे तो उसने इनके साथ सर्विस की, तो उनको बड़े बड़े मुख्तलिफ पर्सपेक्टिव ऑफर किए, तो उन्होंने कहा इसको हायर कर लिया था फुल टाइम एम्प्लॉई, और फिर इसने अफ्रीका के अंदर के सारे प्रोग्राम्स मैनेज करना शुरू कर दिया और मुतारफ भी कराए. और इसी तरह वो अब इनका बल्कि सबसे लॉन्गेस्ट एम्प्लॉई है, जो उसकी ओरिजिनल टीम मेंबर्स थे वो सारे के सारे मतलब ट्रांजिशन कर गए, लेकिन वो अभी तक वहाँ पे कायम है. उसने पूरा का पूरा वो एक इदारा वहाँ पे चलाया. इसी तरह बहुत से फेलोज हैं. पाकिस्तान का हमारा एक फेलो है, फयाज नाम है उसका, वो मेरी क्लास में था, जनवरी 2014 में मेरे साथ आया था. तो फयाज ने एक नेपाल से हमारे फेलो हैं, नारायण नाम है उनका, वो यहाँ पे हाउसमेट्स भी थे और क्या कहते हैं करीब करीब रह भी रहे थे, तो साथ के नाम है उनका, काफी अच्छी दोस्ती होगी. तो नारायण रन करता है अकाउंटेबिलिटी लैब नाम का एक अदारा है, जो कि गवर्नेंस के ऊपर काम करता है और लोगों ग्रास रूट पे लोगों को आगाह करता है.
कहाँ? नेपाल में?
नेपाल में जी.
अच्छा.
तो वो साउथ एशिया लेवल के ऊपर इसको मुतारफ कराना चाह रहा था, तो फयाज ने इसको टेक ऑन कर लिया. तो अपनी जॉब के साथ साथ उसने अकाउंटेबिलिटी लैब पाकिस्तान में भी मुतारफ कराई, आजकल उसका वो उस पर काम कर रहा है. और ये एक और सक्सेस स्टोरी है कि मतलब क्रॉस बॉर्डर कोलैबोरेशन हो रही है और नए नए इदारे और नए नए इनिशिएटिव्स हैं मुख्तलिफ ममालिक.
और उसकी वजह ये कि यहाँ पर वो लेटेस्ट जो तरीके हैं सोशल एंटरप्रेन्योर्स के या सोशल प्रोजेक्ट्स करने के वो सीखते हैं. अमेरिका में जाहिर है कि ऐसे इदारे मौजूद हैं जो कि लेटेस्ट तरीकों से ये समाजी खिदमत करते हैं. आपकी अपनी क्या सक्सेस स्टोरीज हैं? आप इतना अरसा यहाँ पर रहे, आपने क्या खुद सीखा और क्या सिखाया यहाँ के फलाही इदारों के लोगों को या जो दुनिया भर से आए?
हाँ जी, तो यहाँ पे तो बखैर मेरे पास बहुत सी सक्सेस स्टोरीज हैं आपको बताने के लिए.
कुछ का जिक्र कीजिए.
मैं चंद मेन अचीवमेंट्स की बात करूंगा.
जी जी.
तो हमारा ट्रेनिंग प्रोग्राम जो है वो दरअसल हमारे जो सारे के सारे ट्रेनर आते थे उसकी लीडरशिप सारी प्रोग्रामिंग करना, वो बड़े मेरे से पहले भी दो फेलोज इसको रन कर चुके हैं. तो जब ये शुरू हुआ था तो उसके अंदर सिर्फ वेबिनार्स होते थे जो कि हम एक्सटर्नल स्पीकर्स को बुलाते थे. तो आहिस्ता ग्लोबल लीडरशिप लैब बनी. तो हमारे पास करिकुलम तो होता था, टॉपिक्स होते थे, लेकिन स्पीकर्स नहीं होते थे और कोई सेट करिकुलम नहीं था. तो हम मेन थीम्स के ऊपर ना अपने नेटवर्क के अंदर लोगों को बुलाते थे. तो एक हमारा फेलो था लुकुडू, उसका वो ताल्लुक था साउथ सूडान से. उसको उसका हुआ इत्तफाक हुआ डिलॉइट कंसल्टिंग है, दुनिया की सबसे बड़ी प्रोफेशनल कंसल्टिंग फर्म है, वहाँ के मेन मैनेजर्स के साथ ना उनका रब्ता हुआ. तो उनको वो उससे इतना मुतासर हुए कि उन्होंने आके हमारा जो सीईओ है स्कॉट उससे पूछा कि हम किस तरह मदद कर सकते. तो उसने कहा हमारा ये ट्रेनिंग प्रोग्राम है. तो उनके साथ सारी की सारी पार्टनरशिप कोऑर्डिनेट करना और ट्रेनिंग कराना. तो सितंबर के अंदर वो जब हमारी ट्रेनिंग के अंदर आए तो उन्होंने हमारा सारा का सारा करिकुलम जो है, जो सारे का सारा उसका मजमून है, उसको कस्टम डिजाइन किया नॉन प्रॉफिट मैनेजमेंट के लिए और एटलस कोर फेलोज के लिए. तो पहली दफा हमारे पास एक वो आया. तो वो सारा का सारा प्रोसेस, उस पर लीडरशिप लेना, उसको ओवरसी करना, वो सारा का सारा मैंने उसको देखा. फिर अभी तक वो हमारे साथ हैं और मजीद हमारी ट्रेनिंग्स पर काम कर रहे हैं. तो हमारी ट्रेनिंग्स का एक नया जो है ना वो इसके अंदर एक नया इजाफा हुआ और इसकी क्वालिटी के अंदर मजीद बेहतरी आई है इसकी वजह से. तो ये एक बहुत अच्छी बड़ी अचीवमेंट थी जो मैं पीछे छोड़ के जा रहा हूँ अपनी प्लेसमेंट के लिए भी. और इसके अलावा हमने एक नया इसके अंदर ब्लेंडेड लर्निंग के हवाले से ना, ब्लेंडेड लर्निंग होती है कि एक तो आप जो क्लासरूम में या एक इन पर्सन सेटिंग में आप जो ट्रेनिंग ले रहे हैं उसको आप मर्ज करते हैं ऑनलाइन ट्रेनिंग के साथ. तो ऑनलाइन ट्रेनिंग के अंदर हमने अभी एक पार्टनरशिप किया, उसके अंदर भी मेरा काफी अहम किरदार था. एक क्रिएटिव एसोसिएट्स है, वो डेवलपमेंट इंटरनेशनल डेवलपमेंट ऑर्गेनाइजेशन है, उन्होंने ऑनलाइन लर्निंग पोर्टल बनाया क्रिएटिव यू के नाम से, जो कि दुनिया भर के नॉन प्रॉफिट प्रोफेशनल्स या एनजीओ वर्कर्स को कनेक्ट कर सकता है, चाहे वो जिस मर्जी जुबान में बोले. और उसके अंदर उनको ये सलाहियत भी होती है कि वो खुद से कोर्सेज डिजाइन करें और उसको शेयर करें अपनी कम्युनिटी के अंदर. फिलहाल अभी नया नया शुरू हुआ है तो हमने उसके ऊपर जो है वो स्पेनिश में, अरबी में और انگریزی کے اندر کورسز موجود ہیں, لیکن ہمارا یہ ہے کہ ہمارے فیلوز 70 ممالک سے ہیں, آہستہ آہستہ ہم فیلوز اور الومنائی کو اس کے اوپر لائیں اور انٹروڈیوس کریں, اور ساتھ ساتھ جو ہماری ان پرسن لرننگ ہوتی ہے اس کو ورچوئل لرننگ کے ساتھ کنیکٹ کریں. تو میں تو یہ ایک بہت بڑی اچیومنٹ تھی جس کو میں پاکستان میں بھی متعارف کراؤں گا.
تو اگر اس وقت جو لوگ ہمارا پروگرام سن رہے ہیں, سماجی اداروں کے لوگ یا وہ نوجوان جن کی عمریں 21 یا 23 سے 22 23 سے 35 سال تک ہیں اور وہ چاہیں کہ اس ادارے سے رابطہ کریں یا اپلائی کریں, تو آپ اس کی ویب سائٹ کا لنک اس وقت بتائیں گے اور تھوڑا سا انہیں گائیڈ کر دیجیے.
ہاں ضرور. سو اس کا لنک ہے www.atlas4corps, جس طرح ایک کور کمانڈر والا آرمی کا کور ہوتا ہے اسی طرح یہ کور ہے. کور سے مراد ہوتا ہے کہ سروس, وہ ادارہ جو سروس کرتا ہے. تو ایٹلس کور corps.org, میں ریپیٹ کرتا ہوں www.atlascorps.org, atlascorps.org, اس کے اوپر جا کے اپلائی کریں. اور اس کے اندر سارے کے سارے جو ہماری ویب سائٹ ہے اس کے اندر اگر آپ جا کے دیکھیں گے تو وہاں پہ اپلیکیشن ہماری وہیں پہ ہمارا اپلیکیشن پورٹل بھی ہے, اور کیا کہتے ہیں وہاں پہ ہماری مختلف نیوز بھی ہیں اور فیلوز کے بلاگز بھی ہیں. ہر فیلو بلاگ بھی کرتا ہے ہر مہینے, ہمارا ایک کم از کم ایک بلاگ جو ہے ہر فیلو کی طرف سے آتا ہے. تو وہاں پہ وہ ان کے ایکسپیرینسز کے بارے میں, ان کی لرننگز کے بارے میں بھی کیا نام ہے جو ہے وہاں سے آگاہ ہو سکتے ہیں.
تو اور وہ اس کے بعد جب وہ اپلائی کر دیں تو کیا ایکسپیکٹ کریں کہ انہیں کتنے عرصے کے بعد کال آ سکتی ہے؟
دیکھیں میں نے جیسے کہ بتایا کہ ہمارا جو اپلیکیشن پروسیس ہے وہ بہت کمپیٹیٹو ہے, مطلب سال میں ہمارے پاس کوئی 8,000 لوگ اپلائی کرتے ہیں. ابھی حال ہی میں اسٹیٹ ڈپارٹمنٹ کے ساتھ جو پریزیڈنٹ اوباما کا سول سوسائٹی ایجنڈا ہے اس میں بھی ہم ابھی شریک ہوئے ہیں, یہ حال ہی میں ہوا ہے. تو اس میں ایمرجنگ گلوبل لیڈرشپ انیشیٹو کے نام سے اس پارٹنرشپ کا نام ہے. تو اب ہوگا یہ کہ اسٹیٹ ڈپارٹمنٹ کے تھرو ہمیں اور نامینیشنز آنا شروع ہو جائیں گے. تو جہاں پہ ہمیں سال کی 8,000 آتی ہیں وہاں پہ 1,00,000 اپلیکیشنز آنا شروع ہو جائیں گے. تو یہ ہے بہت کمپیٹیٹو. تو اگر تو آپ کی پروفائل, آپ کی اپلیکیشن اسٹینڈ آؤٹ کرتی ہے تو ہماری پارٹنرشپس ٹیم اسی وقت آپ کو پلیس کرنے کے لیے کال کر دے گی. ہماری سال کے اندر 3 کلاسز چلتی ہیں. تو اس کے جیسے کہ میں نے آپ کو پہلے بتایا کہ اس کے پوری اپلیکیشن پروسیس کے نا 3 اسٹیپس ہیں. پہلا یہ ہے کہ آپ اپنی اپلیکیشن فل کریں, ٹھیک ہے, کمپلیٹڈ اپلیکیشن فل کریں. اس کے اندر آپ کا ریفرنس لیٹر ہے, آپ کا ریزیومے سی وی ہے, اور اس کے علاوہ ساری کی ساری جو اپلیکیشن کے اندر ایسیز ہیں وہ آپ کمپلیٹ کرتے ہیں. تو اس کے بعد پھر آپ کو ٹیسٹ, انگلش لینگویج کا ٹیسٹ ہوتا ہے, وہ آپ کلیئر کرتے ہیں. پھر جا کے آپ کو ایک انٹرویو ہوتا ہے جس میں ہم ویریفائی کرتے ہیں. یہ 3 اسٹیپس ہیں اپلیکیشن کے. اگر یہ آپ کلیئر کر جاتے ہیں تو اس کے بعد پھر آپ ہمارے فائنلسٹ پول میں آتے ہیں. پھر جو ہے نا ہماری پارٹنرشپ ٹیم دیکھے گی جو فائنلسٹ پول میں لوگ آ گئے ہیں ان میں سے کون ایسا ہے جو کہ میچ کر رہا ہے ہماری ہوسٹ آرگنائزیشن کی جاب ڈسکرپشن کو. تو پھر ہم میچ کرتے ہیں یہاں پہ اس کے ساتھ.
تو وہ کتنی بار کوئی اپلائی کر سکتا ہے, اور ہر 4 ماہ کے بعد دوبارہ بھی اپلائی کر سکتا ہے کہ ایک ہی دفعہ اپلائی کرنا کافی ہوتا ہے؟
ایک دفعہ اپلائی کرنا آپ کی کافی ہوتا ہے. تو اس کے اندر پھر آپ جیسے جیسے آپ کی اپلیکیشن آگے بڑھتی ہے تو اس کے اندر کوالیفیکیشن, اگر آپ کوالیفائی کر جاتے ہیں اور کلیئر کر جاتے ہیں پھر جا کے آپ کے پروسپیکٹس ہوتے ہیں. تو اس میں ٹائم لگتا ہے. مجھے سلیکٹ اور اپلیس ہونے کے اندر کم از کم سال لگا تھا, لیکن اب ہمارا پروسیس کافی تیز ہو گیا کیونکہ ہم نے نیا اپلیکیشن سسٹم بھی رول آؤٹ کیا. تو اس میں میرے خیال میں جلدی ہو سکتا ہے, ایک سائیکل کے اندر بھی لوگ سلیکٹ ہو سکتے ہیں.
تو اگر ایک دفعہ لوگوں کو یہ انفارم بھی کرتے ہیں کہ آپ ریجیکٹ ہو گئے ہیں کہ وہ ہمیشہ کے لیے لسٹ میں موجود رہتے ہیں وہ لوگ؟
لوگوں کو ہم اسی وقت نوٹیفائی کر دیتے ہیں کہ اگر تو وہ اسٹیج کلیئر کر گئے ہیں یا نہیں, ٹھیک ہے, تاکہ وہ ان کی ہم فالس ایکسپیکٹیشن نہیں رکھتے. جیسے کہ نام ہے کوئی اپلیکیشن ہماری کلیئر نہیں کرتا تو ہم ان کو انفارم کر دیتے کہ وہ نہیں کرے, وہ انہوں نے نہیں کیا, اور ان سے معذرت ہم کر دیتے ہیں.
تو وہ دوسری بار پھر اپلائی کر سکتا ہے؟
کر سکتے ہیں, لیکن ایک بار کیونکہ ہمارے ڈیٹا بیس میں ان کا سارا کا سارا آ گیا ہے تو ہم اس کو دوبارہ ریویو کر سکتے ہیں اگر کوئی ایشو ہوا ہو. ہمارے پاس ایسا بھی ہوا ہے کہ ایک دفعہ ہماری اپلیکنٹ نہیں سلیکٹ, دوسری دفعہ اس کو اپلائی کرنے کے اوپر سلیکٹ کر لیا تھا جب وہ ان پرسن ملی ہمارے اسٹاف سے. تو انہوں نے دیکھا یہ تو بالکل ٹھیک ہے, بہت ہی لائک اور قابل کینڈیڈیٹ ہے. تو وہ کرتا ہے میٹر. آپ پوچھ سکتے ہیں کیا ایسی وجہ ہے اور اپنی اپلیکیشن کو بہتر کر سکتے ہیں. لیکن عموماً ہمارے ریکارڈ کے اندر ہوتا ہے کہ اس فرد نے اپلائی کیا اور اس کا نہیں, کیوں نہیں. क्वालिफाई हुआ.
अच्छा.
तो ये होता है सारा का सारा सिलसिला. तो उसमें अब मेरे ख्याल में 4 महीने भी लग जाते हैं. मेरे केस में तो साल हो गया था, मुझे साल के बाद जाके इन्होंने केस किया था.
ठीक. तो बेहद शुक्रिया यूनुस चौधरी साहब. हमारी गुफ्तगू अभी जारी है. एटलस कोर की बात आपने की और हम तवक्को करेंगे कि हमारे इस प्रोग्राम से और जो मालूमात आपने फराहम की पाकिस्तान में और दुनिया भर में उर्दू जबान बोलने वाले जो भी लोग हैं, जो नौजवान हैं और समाजी खिदमत करना चाहते हैं और समाजी खिदमत के शोबे में आगे बढ़ना चाहते हैं, वो ज़रूर इस इदारे से राबता करेंगे और कोशिश करेंगे कि उन्हें भी इसकी जो इसके जो अपॉर्चुनिटीज़ हैं जो ये फराहम कर रहा है समाजी सरगर्मियों से दिलचस्पी रखने वाले लोगों को, उससे इस्तेफादा करेंगे. हमारी गुफ्तगू भी जारी है और हम बात करेंगे आपकी समाजी खिदमत से मुतालिक दूसरी सरगर्मियों की, लेकिन एक ब्रेक के बाद. वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारा आज का मेहमान है अमरीकी और दुनिया भर के समाजी और फलाही इदारों और नौजवान समाजी रहनुमाओं को मरबूत करने वाला एक इंटरनेशनल इदारा एटलस कोर. ये इदारा हर साल दुनिया भर से नौजवान समाजी रहनुमाओं को यहाँ अमरीका में 1 से 1.5 साल तक किसी फलाही इदारे के साथ काम करने का बंदोबस्त करता है, ताकि वो सोशल सेक्टर में काम करने के जदीद तरीकों की मदद से अपनी सलाहियतों को बेहतर बनाएं और अपने अपने मुल्कों में वापस जाकर बेहतर तौर पर समाजी खिदमत अदा करने के साथ साथ अपनी जिंदगियों को भी बेहतर तौर पर गुजार सकें. इस इदारे की नुमाइंदगी कर रही हैं इदारे की एक ट्रेनिंग मैनेजर, एटलस फेलो और समाजी खिदमत के जज्बे से सरशार एक पाकिस्तानी नौजवान यूनुस चौधरी, जो इदारे के साथ एक फेलोशिप मुकम्मल करके पाकिस्तान वापस जा रही हैं. यूनुस चौधरी पाकिस्तान में समाजी आगही और आर्ट से मुतालिक एक फलाही इदारे समाज के को फाउंडर हैं, जो कम्युनिकेशन मीडिया के जरिए समाजी मसाइल की निशानदेही करके पाकिस्तान के सोशल सेक्टर की खिदमत कर रहा है. हमारे मेहमान यूनुस चौधरी पाकिस्तान में समाजी मसाइल को परफॉर्मिंग आर्ट्स के जरिए उजागर करने के लिए पसमानदा इलाकों के बच्चों और नौजवानों को तरबियत देने वाले एक स्ट्रीट थिएटर ग्रुप लाल थिएटर के बानी और डायरेक्टर भी हैं, जबकि वो पाकिस्तान में समाजी तब्दीली की एक सकाफती तहरीक लाल कल्चरल मूवमेंट का भी हिस्सा है, जिसमें बैंड, फिल्म, सोशल मीडिया, पोएट्री, यूथ ग्रुप और थिएटर शामिल हैं. हमारे मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahezindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu.
और इसके ऊपर आवाज उठाना हमारा बुनियादी हक है.
हम पीछे नहीं हटना चाहते, हम आगे बढ़ना चाहते हैं और इंशाल्लाह बढ़ेंगे, जरूर बढ़ेंगे, इंशाल्लाह हम जरूर बढ़ेंगे.
जी, ये थी झलक उन समाजी सरगर्मियों की जिनमें हमारे आज के मेहमान यूनुस चौधरी किसी न किसी तौर पर हिस्सा लेते रहे हैं. तो यूनुस चौधरी साहब, कुछ बताइए हमारे सुनने वालों को. सबसे पहले तो ये कि समाजी खिदमत या सोशल सेक्टर में कदम रखने की तहरीक आपको कैसे मिली और वो क्या अवामिल थे जिसने आपको कॉलेज के जमाने से ही लाल थिएटर जैसी एक ऐसी तहरीक की बुनियाद रखने पर आमादा कर दिया जो बाद में एक हमजहत किस्म की तहरीक का रूप धार गई.
बिल्कुल. मैं शुरुआत जो है मेरी सारी की सारी सरगर्मियों में मेरे हाई स्कूल के जमाने में हुई. तो जहाँ पे मेरे दोस्त और अहबाब जो हैं वो सारे के सारे वीडियो गेम्स खेला करते थे और क्या नाम है गाड़ियों की बातें करते थे और क्या नाम है शाम में जो है स्पोर्ट्स वगैरह करते थे। मैं किताबों में घुसा रहता था और मैं अपने इर्द गिर्द जो गुर्बत है और मुफलसी है और क्या कहते हैं सामाजिक मसाइल उनको देखे मैं उससे काफी जो है ना मुझे मुतासर हुआ था। तो मैं किताबों में इसलिए घुसा रहता था मैं कहीं ना कहीं से इसका जो है ना हल निकाल सकूं। तो जैसे जैसे मैं किताबें पढ़ता गया मुख्तलिफ फलसफे पढ़ता गया मुझे क्या नाम है कुछ ख्याल नजर आए जिससे आप जो है तब्दीली ला सकते हैं तो मैंने हम ख्यालों को ढूंढना शुरू किया। तो उसी तरह मुझे एक्टिविस्ट का ग्रुप एक मिला जो कि मुख्तलिफ लेबर के इशूज के ऊपर काम कर रहे थे तो उनके साथ मैं जो है रेगुलर तौर पे मिलना शुरू हो गया स्टडी सर्कल करना शुरू कर दिया। हमने जो लाहौर के अंदर जो मुख्तलिफ जो सनती मजदूरों के इलाके हैं वहां पे हमने उनको ऑर्गेनाइज करना शुरू कर दिया तो वहां से हमारी शुरुआत हुई और हम रोज जाके स्टडी सर्कल किया करते थे और घंटा लंबी हम लेबर लॉज और कानून और सियासत के ऊपर हम बातें करते थे उनके साथ और ट्रेड यूनियन के ऊपर लोगों को हम ऑर्गेनाइज करते थे। तो इसके ऊपर यहाँ से मेरी शुरुआत हुई और होते करते करते मेरे ख्याल में इसको 2006 की बात है 2007 में जब ये बुकला तहरीक शुरू हुई तो हम बतौर ग्रुप एक्टिविस्ट ग्रुप उसमें हम शरीक हो गए तो एक सियासी सरगर्मियों का भी हमें एक्सपोजर मिलना शुरू हो गया। तो वो भी एक बड़ा एक इंटरेस्टिंग वक्त था पाकिस्तान की तारीख के अंदर जब फौजी आमियत खत्म हो रही थी जमहूरियत की एक कुव्वत आगे आ रही थी उसने एक नया किस्म का जो है ना शऊर बेदार किया हमने भी मेरे में भी और मेरे हम ख्याल दोस्तों में भी। वहां से हमने काफी कुछ सीखा और हम जो बड़े पैमाने पर जो इशूज हैं उनको सोचते थे उसके ऊपर हम गुफ्तगू और डिबेट करते थे तो यहाँ से आहिस्ता आहिस्ता जो है ना
तो वो ये जो लाल थिएटर का ग्रुप था वो बच्चों को नौजवानों को थिएटर में परफॉर्म करना सिखाता था और सोशल इशूज को हाईलाइट करते थे।
बिल्कुल तो ये शुरुआत हमारी जैसे मैंने बताया वहां पे हुई तो हम शुरू शुरू में स्टडी सर्कल किया करते थे मजदूरों के साथ और इनकी फैमिलीज के साथ ये इनके मसाइल के ऊपर और वो मैं वैसे जाती तौर पे तो मेरी वालदा लिटरेचर पढ़ाती थी स्कूल में तो उनसे मुझे काफी एक्सपोजर था थिएटर का तो थिएटर मैंने वैसे साइड पे किया हुआ था लेकिन कभी सामाजिक इशू के लिए नहीं किया था। तो जब मैं कॉलेज में था तो हमारा एक कॉलेज का कोर्स था और ये मैं लाहौर में बिजनेस स्कूल में गया पढ़ा जब मैं बीबीए कर रहा था तो हमारा एक बड़ा एक इंटरेस्टिंग कोर्स था जिसका नाम था लीडरशिप और कम्युनिटी डेवलपमेंट उसके अंदर हमने कम्युनिटी सर्विस करनी होती तो उस वक्त मैं मतलब एक पक्का एक्टिविस्ट हो चुका हुआ था और मैंने काफी ज्यादा ये सनती मजदूरों के साथ काम भी किया हुआ था तो मैंने सोचा क्यों ना हम थिएटर और इसका एक इकट्ठ बना लें अब और एक्टिविज्म का इकट्ठ बना लें। तो वहां से फिर मुझे स्ट्रीट थिएटर के बारे में पता चला तो आहिस्ता आहिस्ता इसको रिसर्च हमने शुरू की और हमने देखा कि किस तरह हम इसको मुतारुफ करा सकते हैं इस काम के अंदर और सामाजिक सरगर्मियों के अंदर। तो वो जब हमने सीखा उससे हमने ट्रेनिंग की क्या नाम है उन इलाकों के अंदर जहाँ पे मजदूरों के साथ हम काम कर रहे थे तो हमने देखा कि रिस्पॉन्स इसका बहुत ही मुख्तलिफ था। वो इस तरह के जो हम एक घंटे का लंबा चौड़ा लेक्चर करते थे मजदूरों के साथ उसको हम अगर 5 मिनट की बड़ी मजेदार एक इंटरैक्टिव सी स्ट्रीट थिएटर परफॉर्मेंस में हम कर देते तो लोगों की जो रिएक्शन है वो बहुत ही मुख्तलिफ होती थी। एक तो उनको एंटरटेनमेंट भी मिलती थी साथ में वो उनको इशू के ऊपर उनका जो मसाइल है उनके ऊपर भी क्या नाम है बात छिड़ जाती थी। तो इसके 2-3 बड़े अहम पहलू थे और फिर आहिस्ता आहिस्ता सोल्यूशन इसका हल क्या हो सकता है हम क्या कर सकते हैं उस पर बात शुरू हो सकती थी। तो रिस्पॉन्स इसका बहुत ही पावरफुल था तो हमने जब देखा ये तो हमने देखा कि हम ये तो काम बहुत मजे का है तो फिर हमने इसको मजीद आगे बढ़ाना शुरू कर दिया।
तो फिर आपने एक सोशल अवेयरनेस जंक्शन का एक इदारा कायम किया तो समाज जिसे आप कहते हैं आर्ट के ऊपर मबनी था तो कुछ बताइए कि फिर ये इदारा खोलने की जरूरत क्यों महसूस हुई और कैसे आपने इसके इसको को फाउंड किया।
बिल्कुल तो जिस तरह मैं आपने जिक्र किया कि लाल जो है वो एक लाल बतौर एक मूवमेंट है कल्चरल मूवमेंट है इसके अंदर हमारा सबसे जो विजिबल हमारा जो एक ग्रुप है वो हमारा बैंड है जिसका सोशल मीडिया पेज भी है इसके ऊपर तकरीबन हम कोई हफ्ते के एक मिलियन व्यूज को हम रीच करते हैं और थिएटर भी उसी का हिस्सा है लेकिन ये बतौर कल्चरल मूवमेंट तो है लेकिन हम सियासी बातें करते हैं उस पर तो उस तरह से हमारा फंड्स और उसके हवाले से थोड़ा हम लिमिटेड है कि हम फंड्स नहीं ले सकते। तो वहां पे मुझे और हमारा एक और इस मूवमेंट का मेंबर था अमार अजीज नाम है जो फिल्म मेकर हैं और डॉक्यूमेंट्रीज बनाते हैं तो हम दोनों ने मिलकर इससे बैठ के बात की कि हमारे दोनों का जो उस वक्त हमारा करियर जो था वो एडवर्टाइजिंग में था, तो हम दोनों फुल टाइम काम कर रहे थे वहाँ पे, तो हमने कहा कि हमारे पास क्रिएटिव आइडियाज तो बहुत ज्यादा है, क्या ऐसी चीज है जो हमें, क्योंकि लाल का सारा जो ढांचा है ना वो वॉलंटियर वर्क के ऊपर है, हम सारे के सारे अपना टाइम वॉलंटियर करते हैं और सबके पास डे जॉब्स कहीं ना कहीं है, तो हमने सोचा क्या ऐसा हम कर सकते हैं जिससे हम फुल टाइम इसी लेवल और इसी पैमाने पे हम काम कर सकते हैं। तो वहां से हमें समाज का आइडिया आया कि हम सोशल अवेयरनेस मीडिया और आर्ट जंक्शन, जिसका शॉर्ट समाज है, इसको शुरू करते हैं और बड़े पैमाने के ऊपर इसके ऊपर हम काम करने के लिए इसको हम स्टार्ट। तो वहां से फिर हमने आहिस्ता आहिस्ता,
तो ये इदारा जो है फिर ये डॉक्यूमेंट्रीज बनाता है, फिल्म बनाता है।
हाँ जी, ये डॉक्यूमेंट्रीज भी बनाता है, ये फिल्म भी बनाता है, और ये मुख्तलिफ एनजीओज का कम्युनिकेशन का काम भी करता है। कम्युनिकेशन के हवाले से हम उनको पूरी की पूरी, जिस तरह एक एडवर्टाइजिंग फर्म सर्विसेज देती है, हम भी क्या नाम है उनको सर्विस देते हैं, लेकिन हमारा एक डिफरेंस ये है कि हम डेवलपमेंट सेक्टर को समझते हैं, हम कॉज बेस्ड कम्युनिकेशन को समझते हैं, क्योंकि हम खुद भी एक्टिविस्ट रहे हैं, तो हमारा एक मुख्तलिफ पहलू होता है और बड़ा एक आर्टिस्टिक पहलू होता है, तो वो हम एक एडेड वैल्यू उसको
लगाते हैं। अच्छा, तो गोया समाजी मसाइल को आप पेश करते हैं डॉक्यूमेंट्रीज के जरिए, फिल्मों के जरिए और प्रोफेशनल तरीके से, जो आपके पास हुनर मौजूद है।
बिल्कुल
ठीक है, तो आपकी एक डॉक्यूमेंट्री जो आपके इदारे ने बनाई थी, तो उसकी एक झलक हम अपने सुनने वालों को सुनाते हैं कि आपने एक बड़े खूबसूरत मौजू को इस इदारे ने कैसे पेश किया, और ये कहाँ पर पेश करते हैं ऐसी डॉक्यूमेंट्रीज को?
ये डॉक्यूमेंट्रीज अमूमन तो जिस तरह की, जिस डॉक्यूमेंट्री का आप जिक्र कर रही हैं, वो हमने एक क्लाइंट के लिए ही बनाई, वो क्लाइंट है लेबर एजुकेशन फाउंडेशन।
अच्छा।
तो ये उनके लिए हमने 3-4 डॉक्यूमेंट्रीज हमने शूट की थी, जिसको हमने मुख्तलिफ दुनिया के फिल्म फेस्टिवल्स के अंदर भी हमने इसको शो कराया, लेकिन उसके अलावा फिर जो फंडिंग, जो फंड करते हैं इनको, इनके फंडर्स हैं, उन तक भी ये जाती है, और मुख्तलिफ और ऑडियंस के पास भी हम इसको, इसकी शोकेसिंग करते हैं।
तो एक झलक इस दस्तावेजी फिल्म की, जिससे आपको और हमारे सुनने वालों को अंदाजा होगा कि किस तरह एक सामाजिक इशू को कितने खूबसूरत तरीके से पेश किया जा सकता है कि वो लोगों के दिलों को भी असर कर सकती है और उससे कोई पॉजिटिव चेंज या लोगों की सोच में तब्दीली जरूर आ सकती है। तो ये चूड़ियों पर है एक दस्तावेजी।
जब लोग बोलते हैं कितनी अच्छी लगी है, हम खुशी से बोलते हैं कि हमने ये बुन लगाई है, हमने बनाई है। खुशी भी होती है, दुख भी होता है कि हम बनाते हैं लेकिन हमें कुछ नहीं हासिल होता। जिनके पास पैसा है वो पहनते हैं, हम तो पहन भी नहीं सकते।
डॉक्टर वैसे मना करते हैं कि इस काम को आप नहीं करो, लेकिन क्या करें, करना पड़ता है, परेशानी की वजह से, घर के हालात की वजह से करना पड़ता है।
शुरू से यही काम करते आ रहे हैं, शादी हो गई तो बच्चे हो गए, बच्चियों को भी इसी काम पे लगाया, और हमारे को इसका सिला कोई नहीं मिल रहा। आदमी जो काम करते हैं उनकी सब कुछ मजदूरी मिलती है, अखराजा मिलती है, उनका टाइम टेबल भी होता, हमारा औरतों का कोई टाइम है ना टेबल है, जब मर्जी आए रात होती इसी में लगते, इससे टीवी भी होती है, सांस भी होता है। वो दूसरी बच्ची जो बीमार रहने लग गई, सर का दर्द होने लग गया, डॉक्टर ने कहा कि ऐसे चूड़ी का काम बिल्कुल बंद करा दो, बच्ची की जिंदगी चाहते हो।
और इसके ऊपर आवाज उठाना हमारा बुनियादी हक है।
हम पीछे नहीं हटना चाहते, हम आगे बढ़ना चाहते हैं, और इंशाल्लाह बढ़ेंगे, जरूर बढ़ेंगे, इंशाल्लाह हम जरूर बढ़ेंगे।
जी, ये थी एक झलक उस दस्तावेजी फिल्म की जो आपके नॉन प्रॉफिट इदारे समाज ने बनाई थी और जो मुख्तलिफ फेस्टिवल्स में भी पेश की गई। यूनुस चौधरी साहब, ये बताइए कि आपने यहाँ अमेरिका में भी थिएटर भी किया, कुछ उसका जिक्र के वो कैसा रहा?
हाँ जी, यहाँ पे मुझे इत्तेफाक हुआ, ये तो हमारा एटलस कोर में फुल टाइम काम होता था तो हम प्रोफेशनली थिएटर तो नहीं कर सकते थे, तो लेकिन ये इत्तेफाक हुआ कि फ्री टाइम के अंदर हमें मुझे जो है काफी यहाँ पे थिएटर कम्युनिटी से जो है मुतारफ हुआ, तो उनके साथ मैंने मुख्तलिफ प्रोजेक्ट्स यहाँ पे किए, तो काफी अच्छा एक्सपीरियंस रहा, हमने काफी कुछ सीखा भी, काफी छोटे पैमाने पे प्रोजेक्ट्स भी किए और बड़े पैमाने पे भी हमने प्रोजेक्ट्स किए, तो काफी मुख्तलिफ पहलुओं से हमने थिएटर को देखना शुरू किया और उसके साथ हम क्या क्या कर सकते हैं, बल्कि 5-6 प्रोजेक्ट्स किए जब से मैं यहाँ पे हूँ। तो एक यहाँ पे होती है, बल्कि आपकी VOA की फॉर्मर मेरे ख्याल में मेंबर रह चुकी हैं आबिदा, डॉक्टर आबिदा रिजवी हैं, तो उनसे मेरा मुतारफ हुआ। शाहिद नदीम साहब जो अजोका के डायरेक्टर है ना, वो यहाँ पे मेरे ख्याल में समर्स के अंदर या जब मैं आया था नया तो यहाँ पे नेशनल एंडाउमेंट फॉर डेमोक्रेसी के लिए फेलोशिप कर रहे थे और उनका उस मेरे ख्याल में थीसिस था आर्ट और सूफी कल्चर जो था ना, थिएटर और सूफी कल्चर, तो उस पर वो फेलोशिप कर रहे थे। तो मुझे किसी ने बताया कि वो यहाँ पे हैं, तो मैंने उनसे रابطہ किया और उनसे बड़ी अच्छी मेरी एक नाम है गुफ्तगू शुरू हुई। तो उन्होंने फिर मुझे इन्वाइट किया अपने इवेंट पे, वहीं पे मेरी डॉक्टर आबदा से भी मुलाकात हुई। तो उन्होंने कहा कि आप इनके साथ काम करें और रिकमेंड किया, और उन्होंने ये भी बताया कि वो जनवरी के 2015 के अंदर यहाँ पे थिएटर करेंगे जॉर्ज टाउन के अंदर, तो मुझे इन्वाइट भी किया उसके लिए। तो उसका एक बड़ा अच्छा मेरा यहाँ पे उनसे एक ताल्लुक बन गया, क्योंकि मैंने तो
और उसके बाद आपने दूसरे अमेरिका चलो के थिएटर में भी हिस्सा लिया, जिसकी हमने अभी एक झलक सुनवाई अपने सुनने वालों को।
बिल्कुल बिल्कुल, इसी तरह मेरा उनसे भी ताल्लुक हुआ। तो फिर मैंने एक एक परफॉर्मेंस की यहाँ पे, मेरे ख्याल में शुरू शुरू में जब मैं आया था तो डॉक्टर आबदा ने एक प्ले किया था फॉरेनर के नाम से, तो वो मैंने पहला यहाँ पे कम्युनिटी थिएटर किया था वर्जीनिया के अंदर।
अच्छा,
उसपे बड़ा अच्छा रिस्पॉन्स मिला, उसमें मेरा एक मेन किरदार था, तो वो बड़ा अच्छा एक्सपोजर हो गया वहाँ पे। शायद अच्छा, भी आए थे।
तो ये बताइए कि अब जो अब ये तो आपने जो कुछ यहाँ से अपने शौक की भी तकमील की और एक नया एक्सपीरियंस भी आपको हासिल हुआ, अब जब आप पाकिस्तान वापस जाएंगे तो यहाँ से आपने जो कुछ सीखा है वो कहाँ तक आपको सामाजिक सेक्टर में आगे बढ़ने का मौका फराहम कर सकता है?
बिल्कुल, तो एक तो मैं मुख्तलिफ पहलुओं की बात कर सकता हूँ, यहाँ से बहुत कुछ लेके जा रहा हूँ, या दोस्तियाँ भी लेके जा रहा हूँ, यादें भी लेके जा रहा हूँ, और सबसे जो इम्पोर्टेंट चीज है वो सलाहियतें लेके जा रहा हूँ। तो एक तो यहाँ से जैसे कि मैंने बताया कि लीडरशिप प्रोग्रामिंग और डेवलपमेंट जो है पाकिस्तान के नॉन प्रॉफिट सेक्टर के अंदर, इस पर इतना ज़्यादा काम नहीं हुआ हुआ, तो वो एक यूनिक पर्सपेक्टिव जो मैंने यहाँ से लिया है वो मैं वहाँ पे पाकिस्तान के अंदर हमारे कल्चरल हमारी सकाफत को नज़र में रखते हुए वहाँ पे मुतारफ करूँगा। उसके अलावा जो डिस्टेंस लर्निंग और ऑनलाइन लर्निंग के प्लेटफॉर्म है वो भी मैंने वहाँ पे मुतारफ करनी है। फिर एक्सपीरियंशियल लर्निंग जो थिएटर के थ्रू जो हमने इश्यूज को टच किया, जैसे कि आपने एक क्लिप दिखाई हमने प्लेइंग इन द नेशनल मॉल वाली एक्टिविटी की, उसके उसको किस तरह आप मुख्तलिफ इश्यूज के लिए इस्तेमाल कर सकते हैं, तो इस तरह की एक्सपेरिमेंटल चीजें भी मैं वहां पे डेवलपमेंट सेक्टर में मुतारफ कराना चाहता हूँ, बता रहे चाहे वो किसी क्लाइंट के लिए हो या वो मैं अपने इंडिपेंडेंट तरीके से करूँ। तो बहुत से मेरे पास आइडियाज हैं जो मैं पाकिस्तान में जिनको अप्लाई करना चाहता
हूँ। तो हमारी गुफ्तगू भी जारी है, लेकिन एक छोटे से ब्रेक का वक्त हो गया, तो ब्रेक के बाद हम प्रोग्राम को समेटेंगे। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में हमारा आज का मेहमान है अमरीकी और दुनिया भर के समाजी और फलाही इदारों और नौजवान समाजी रहनुमाओं को मजबूत करने वाला एक इंटरनेशनल इदारा एटलस कोर। ये इदारा हर साल दुनिया भर से नौजवान समाजी रहनुमाओं को यहाँ अमेरिका में 1 से 1.5 साल तक किसी फलाही इदारे के साथ काम करने का बंदोबस्त करता है, ताकि वो सोशल सेक्टर में काम करने के जदीद तरीकों की मदद से अपनी सलाहियतों को बेहतर बनाएं और अपने अपने मुल्कों में वापस जाकर बेहतर तौर पर समाजी खिदमत अदा करने के साथ साथ अपनी जिंदगियों को भी बेहतर तौर पर गुजार सके। इस इदारे की नुमाइंदगी कर रही हैं इदारे के एक ट्रेनिंग मैनेजर एटलस फेलो और सामाजिक खिदमत के जज्बे से सरशार एक पाकिस्तानी नौजवान यूनुस चौधरी, जो इदारे के साथ एक फेलोशिप मुकम्मल करके पाकिस्तान वापस जा रही हैं। यूनुस चौधरी पाकिस्तान में समाजी आगही और आर्ट से मुतालिक एक फलाही इदारे समाज के को फाउंडर हैं, जो कम्युनिकेशन मीडिया के जरिए समाजी मसाइल की निशानदेही करके पाकिस्तान के सोशल सेक्टर की खिदमत कर रहा है। हमारे मेहमान यूनुस चौधरी पाकिस्तान में समाजी मसाइल को परफॉर्मिंग आर्ट्स के जरिए उजागर करने के लिए पसमानदा इलाकों के बच्चों और नौजवानों को तरबियत देने वाले एक स्ट्रीट थिएटर ग्रुप लाल थिएटर के बानी और डायरेक्टर भी हैं, जबकि वो पाकिस्तान में समाजी तब्दीली की एक सकाफती तहरीक लाल कल्चरल मूवमेंट का भी हिस्सा है, जिसमें बैंड, फिल्म, सोशल मीडिया, पोएट्री, यूथ ग्रुप और थिएटर शामिल हैं। हमारे मेहमान के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahizindagi और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu।
Clap along and if you feel like a room without a roof, 'cause I'm
فردوس چودھری صاحب، آپ کی جو سرگرمیاں ہیں ان کی بھی ایک جھلک ہم نے شامل کی اس پرومو میں، اور آپ کی ایٹلس کور کی بھی بات کی۔ ایک دفعہ پھر ایٹلس کور ہی کے حوالے سے بات کرتے ہیں کہ آپ نے جو ایٹلس کور کا جو ادارہ ہے، کیا وہ اسی طرح کی تربیت تو نہیں فراہم کرتا جسے ہم سوشل انٹرپرینیور کہہ سکتے ہیں؟
کرتا ہے، بالکل کرتا ہے۔ ہم دیکھیں، کیونکہ ہمارے فیلوز مختلف بیک گراؤنڈ سے آتے ہیں، کئی لوگ ہوتے ہیں جو سوشل انٹرپرینیور شپ کرتے ہیں، ان کا وہ والا بیک گراؤنڈ ہے، کئی لوگ فل ٹائم ڈیولپمنٹ پروفیشنل ہوتے ہیں، اس کا مطلب وہ این جی او کے لیے کام کر رہے تھے جہاں پہ بزنس کا کوئی اس طرح سے نہیں ہوتا، مطلب آپ ایک سوشل بزنس جو چلا رہے ہیں اس کا پہلو اس میں کوئی شامل نہیں ہوتا۔ تو ہم اس کے اوپر بھی ہم ٹریننگ کرتے ہیں، اور اس کے حوالے سے بھی ہم فیلوز کو ایکسپوزر دیتے ہیں کہ ہمارا ایک فیلو جو ہے وہ ویل راؤنڈڈ فیلو، چاہے وہ سوشل بزنس چلا رہا ہو یا فل ٹائم ڈیولپمنٹ آرگنائزیشن چلا رہا ہو، ہم ان کو ایک ویل راؤنڈڈ پروفیشنل بنانے کی کوشش کرتے ہیں۔ لیکن اس میں یہ ہوتا ہے کہ کافی فیلوز جو ہیں کئی کانفلکٹ کے ایکسپرٹس ہوتے ہیں، کافی لوگ جو ہے نا وہ ایسے علاقوں سے آتے جہاں پہ جنگ چل رہی ہوتی ہے اور بڑا ایک ڈینجرس قسم کا وہاں پہ کام ہو رہا ہوتا ہے، تو مختلف اسکلز کے بیک گراؤنڈ ہوتے ہیں، لیکن ہماری جو سوشل انٹرپرینیورشپ ہے اس کے اوپر ہماری ٹریننگ ہوتی ہے۔
تو پاکستان میں سوشل انٹرپرینیورز کا کیا حال ہے، اور وہاں اس کو فروغ دینے کی کتنی ضرورت ہے؟
میرے خیال میں تو بہت سخت ضرورت ہے، اس کی وجہ میں آپ کو بتاتا ہوں کہ جو پورا پورا ہمارا جو ڈیولپمنٹ سیکٹر ہے نا، جو این جی او کا سیکٹر ہے میرا، حالانکہ اس میں نیا میں اس میں جو ہے قدم رکھ رہا ہوں، لیکن جو میں نے بڑا سوچا سمجھا ایک قدم اٹھایا اور اس سے میں نے بہت اسٹڈی بھی کیا ہے، جو میں نے یہاں پہ نوٹ کیا ہے وہ آہستہ آہستہ یہ دیکھ رہا ہوں کہ پاکستان کے اندر سے جو بڑے پیمانے پہ فنڈنگ ہے، چاہے وہ یو ایس ایڈ کی ہو یا یو ایس گورنمنٹ کی ہو یا کسی اور بڑے انٹرنیشنل ڈونر آرگنائزیشن کی ہو، وہ آہستہ آہستہ ختم ہوتی جا رہی ہے یا وہ اسکیل ڈاؤن ہوتی جا رہی ہے۔ ایگزسٹنگ جو ان کے پروجیکٹس چل رہے ہیں نا بڑے پیمانے پہ، وہ تو چلیں گے جب تک ان کا خاتمہ نہیں ہوتا، لیکن اس کو رینیو نہیں کیا جائے گا، یا اگر کیا بھی جائے گا تو بہت چھوٹے لیول پہ کیا جائے گا۔ تو اس کا حل کیا ہے؟ اتنا بڑا سیکٹر ہے، اتنے زیادہ اس کے اندر لوگ جو ہیں جن کو اس میں روزگار ملا ہوا ہے، وہ کیا کریں گے، کہاں جائیں گے؟ تو ایک طریقہ یہ ہے کہ آپ اپنے اداروں کو سیلف سفیشنٹ بنائیں، جو کہ بہت ضروری ہے۔ ہم ایڈ کے اوپر تو، فورن ایڈ کے اوپر تو بہت اچھا ہے کہ ہمیں مل رہی ہے، لیکن وہ اس کا ایک ایکسپائریشن ڈیٹ ہوتی ہے۔ تو سوشل انٹرپرینیورشپ جو ہے وہ اور فنڈز کو جو ہے اکٹھا کرنے کا آپ کو طریقہ سکھاتی ہے، اور اپنے بزنس کو سیلف سسٹیننگ بنانے کا جو ہے نا، وہ اپنے نان پروفٹ کو سیلف سسٹیننگ بنانے کا اس میں طریقہ کار آپ کو سکھاتی ہے کہ آپ کس طرح ایک سسٹینیبل آرگنائزیشن بن سکتے ہیں، تاکہ آپ جو اچھا کام کر رہے ہیں، جو آپ سماج سیوا کر رہے ہیں، وہ جاری رہے، اور آپ فنڈنگ کی بھی اس طرح سے مسئلہ نہ ہو کہ آپ کے پاس جو پیسے ہیں وہ اس کام کے لیے آتے ہیں۔
تو فنڈ ریزنگ کا جو کانسیپٹ یہاں امریکہ میں ہے، کیا وہ پاکستان میں موجود ہے یا وہ شامل ہو رہا ہے وہاں کے سماجی سیکٹر میں؟
ہاں جی، جہاں تک جو تھوڑی بہت میری سمجھ ہے اس کے اوپر، وہ یہ ہے کہ ایک تو ہمارے انٹرنیشنل ڈونرز ہیں نا جو ہمیں ریگولر فنڈنگ دیتے ہیں، ان کے لیے فنڈ ریزنگ پاکستان میں نہیں ہوتی، وہ تو آپ کے پروجیکٹس چل رہے ہیں وہاں پہ، ان کے لیے فنڈ ریزنگ ہوتی ہے امریکہ کے اندر، یورپین ممالک کے اندر۔ پھر ہماری لوکل فاؤنڈیشن بھی ہیں، پاکستان کے اندر بھی بہت سی فاؤنڈیشن ہیں جو چل رہی ہیں، جس طرح آغا خان فاؤنڈیشن ہے، آغا خان کا فاؤنڈیشن کا ہیڈ ایک تو آفس یہاں پہ واشنگٹن ڈی سی میں بھی ہے، اور بہت بڑے پیمانے پہ وہ لوگ کام کرتے ہیں، اسماعیلی کمیونٹی جو ہے، اور بہت ایک اچھا ماڈل ہے جس سے ہم سیکھ سکتے ہیں کہ ہم سسٹینیبل ماڈل کیسے بنا سکتے ہیں جو آغا خان کمیونٹی نے بنایا ہوا ہے۔ اسی طرح اور بھی لوکل بزنسز ہیں اور فاؤنڈیشنز ہیں جو کہ این جی اوز اور مختلف کے نام ہے سوشل ورک کو فنڈ کر رہی ہیں، لیکن اتنی ویزیبل نہیں۔ پھر دوسرا، گورنمنٹ کی طرف سے بھی سپورٹ ملنی چاہیے سوشل انٹرپرینیورز کو، آہستہ آہستہ یہاں پہ چیزیں متعارف ہو رہی ہیں۔ ایک پاکستانی خاتون ہے جو انکیوبیٹر رن کر رہی ہیں انویسٹ ٹو انوویٹ کے نام سے، کلثوم لکھانی ان کا نام ہے، وہ کافی ایمرجنگ سوشل بزنسز کو سپورٹ کر رہی ہیں۔ جس طرح ابھی پنجاب گورنمنٹ نے ایک انیشیٹو کیا ہے، اس کا نام ہے پلان 9، وہ پی آئی ٹی بی کے انڈر رن ہو رہا ہے، ڈاکٹر عمر سیف ہیں وہ رن کرتے ہیں پنجاب گورنمنٹ کے لیے، وہ بھی ایک اچھا اسٹیپ ہے۔ میرے خیال میں اس طرح کے اور اسٹیپس ہونے چاہیے جو ینگ لوگوں کو انوائٹ کرتے ہیں کہ وہ سوشل بزنسز کو اسٹارٹ کریں۔
تو پاکستان میں ایسے قوانین موجود ہیں جو فیسلیٹیٹ کریں سوشل انٹرپرینیورز کو؟
ہاں جی ہیں، پیٹنٹ، اگر آپ کوئی نیا پروڈکٹ انٹروڈیوس کر رہے ہیں اس کے پیٹنٹ کے اوپر ابھی کافی کام ہونے کی ضرورت ہے جہاں تک مجھے تھوڑا بہت پتا ہے، لیکن بیسک بزنسز کے اوپر تو آپ کے پاس رول اینڈ ریگولیشن ہیں۔ ہاں، ہمارے پاس ادارے نہیں ہیں، ادارے ہمارے بھی کمزور ہیں، لیکن اس پہ کام کیا جا سکتا ہے، تو وہاں پہ گورنمنٹ کی بہت اہم ضرورت ہے کہ وہ ان اداروں کو تگڑا کریں جو بزنس اور خاص طور پہ سوشل بزنس کی ایگزسٹنس کو جو ہے نا وہ اس کو آرام سے فیسیلیٹیٹ کر سکتے.
تو ان بزنس پر یا جو سماجی فلاحی ادارے ہیں ان کو پروموٹ کرنے کے لیے جو سرمایہ رکھنے والے لوگ ہیں یا جو مخیر حضرات ہیں وہ کس طرح سامنے آ سکتے ہیں, نجی سیکٹر کس طرح مزید آگے آ سکتا ہے؟
جی جس طرح میں نے آپ کو بتایا کہ یہاں پہ خاتون ہے جو رن کرتی ہیں, اس کو ایکسیلریٹر کہتے ہیں, جو اسمال بزنس ہے نا, اسمال سوشل بزنس ہے, وہ اس ایکسیلریٹر کے اندر لوگوں کو سلیکٹ کرتے ہیں اور پھر ان کو اور مزید ایکسپوزر دیتے ہیں. تو وہاں پہ نجی سیکٹر کا بہت اہم کردار ہے. اس میں انہوں نے کافی ہمارے جو کارپوریٹ سیکٹر ہے پاکستان کا, وہاں سے کافی لوگوں سے ہیلپ لی ہے, جو بڑے بزنس اونرز ہیں ان سے فنڈنگ بھی مل رہی ہے, بٹ ان کو خاص طور پہ مینٹرشپ بھی مل رہی ہے.
تو ان پاکستانی نوجوانوں کو جو اس وقت ہمارا پروگرام سن رہے ہیں, آپ کیا کہیں گے اگر ان کے پاس وقت ہے تو کس طرح وہ ان سماجی اداروں کے ساتھ وابستہ ہو سکتے ہیں, اور خود سے انڈیویجولی اگر وہ کچھ کرنا چاہیں تو وہ کیسے کریں؟
ہاں جی, تو نوجوانوں کے لیے تو میں یہی ایڈوائز کروں گا کہ سب سے پہلے تو یہ دیکھیں کون سا ایسا ایشو ہے جس کے اوپر وہ بہت زیادہ کیا کہتے ہیں پیشنیٹ ہیں, اور جہاں پہ سب سے زیادہ پیشنیٹ ہیں اس میں پھر دیکھیں اسپیس میں کون کیا کام کر رہا ہے, کیا وہاں پہ کوئی کام ہو بھی رہا ہے کہ نہیں, اور اگر نہیں ہو رہا تو پھر خود سے شروع کریں, انتظار نہ کریں, چاہے وہ بطور این جی او کے طور پہ کریں یا بطور سوشل بزنس کے طور پہ کریں, لیکن کام سٹارٹ کریں. اپنے آپ کو لوگ مدد کرنا شروع کر دیں گے جب آپ کا کام جینوئن ہوگا اور لوگ آپ کے کام کو دیکھیں گے کہ دیکھیں ہاں یہ فرد جو ہے یہ جو جینوئن کام کر رہا ہے, تو آپ کو سپورٹ اپنے آپ ملنا شروع ہو جائے.
اور کیوں دور جانے کی کیا ضرورت ہے؟ کیا یہ ضروری نہیں کہ سب سے پہلے وہ اپنے ارد گرد دیکھیں, اپنے محلوں میں, اپنے پڑوس میں دیکھیں کیا ایشوز ہیں جن کی وہ ہیلپ کر سکتے ہیں, والنٹیئر کر سکتے ہیں؟
بالکل, شروعات اپنے آس پڑوس سے ہی ہوتی ہے. میں جو فیلوشپس کے اوپر یہاں پہ باہر آیا ہوں, میں بہت بات میں باہر آیا ہوں, میں نے تو میرا جو سیاسی سرگرمیاں اور سماجی سرگرمیوں کا جو میرا کام ہے وہ تو 2006 سے میں کر رہا ہوں, اور ان علاقوں میں کر رہا ہوں جہاں پہ کوئی بیسک فیسلٹیز بھی نہیں مل رہی. کئی لوگوں کے گھروں کے پاس بستیاں ہوتی, کچی بستیاں ہوتی, جہاں بچوں کو ایجوکیشن کی ضرورت ہے. ایجوکیشن ہمارا اس وقت بہت بڑا ایک ایسا ایشو ہے جس پہ بہت زیادہ کام کرنے کی ضرورت ہے. اگر کسی بچے کو اگر آپ پڑھا دیتے ہیں, اس کو اسکول آپ بھیج دیتے ہیں, تو یہ بھی ایک بہت بڑی سروس ہے میری نظر کے اندر. بے شک والنٹریلی کر لیں, لیکن کسی پیمانے کے اوپر کچھ نہ کچھ سوشل ورک کریں, والنٹریلی کریں یا کسی اور لیول پہ کریں, یہ بہت ضروری ہے پاکستان کے اندر میرے خیال میں نوجوانوں کے لیے.
بے حد شکریہ یونس چودھری صاحب. ہمارے آج کے پروگرام کو سمیٹنے کا وقت ہوا. ہم اپنے سننے والوں کو بتا دیں کہ وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارے آج کے مہمان تھے امریکہ اور دنیا بھر کے سماجی اور فلاحی اداروں اور نوجوان سماجی رہنماؤں کو مربوط کرنے والے ایک انٹرنیشنل ادارے ایٹلس کور کے ایک ٹریننگ مینیجر, ایٹلس فیلو اور سماجی خدمت کے جذبے سے سرشار ایک پاکستانی نوجوان یونس چودھری, جو ادارے کے ساتھ ایک فیلوشپ مکمل کر کے پاکستان واپس جا رہی ہیں. یونس چودھری پاکستان میں سماجی آگہی اور آرٹ سے متعلق ایک فلاحی ادارے سماج کے کو فاؤنڈر ہیں, جو کمیونیکیشن میڈیا کے ذریعے سماجی مسائل کی نشاندہی کر کے پاکستان کے سوشل سیکٹر کی خدمت کر رہا ہے. ہمارے مہمان یونس چودھری پاکستان میں سماجی مسائل کو پرفارمنگ آرٹس کے ذریعے اجاگر کرنے کے لیے پسماندہ علاقوں کے بچوں اور نوجوانوں کو تربیت دینے والے ایک اسٹریٹ تھیٹر گروپ لال تھیٹر کے بانی اور ڈائریکٹر بھی ہیں, جبکہ وہ پاکستان میں سماجی تبدیلی کی ایک ثقافتی تحریک لال کلچرل موومنٹ کا بھی حصہ ہیں, جس میں بینڈ, فلم, سوشل میڈیا, پوئٹری, یوتھ گروپ اور تھیٹر شامل ہیں. ہمارے مہمان کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahizindagi, اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu. اس پروگرام کے پروڈیوسر تھے ویٹو میر اور انجینئر تھے نیلسن لوپس. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.